نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدني علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله لا يستحيي أن يضرب مثلا ما بعوضة فما فوقها بے شک اللہ تعالیٰ نہیں شرماتا کہ وہ بیان کرے کوئی مثال چاہے کسی مچھر کی کیوں نہ ہو یا اس چیز کی جو اس کے اوپر ہے. اس آیت کا پہلے شان نزول دیکھ لیتے ہیں. آپ نے دیکھا ہم نے آیت نمبر 23 میں پڑھا تھا وَإِن كُنتُم فِي رَيْبٍ مِّمَّا نَزَّلْنَا عَلَىٰ عَبْدِنَا فَأْتُوا بِسُورَةٍ مِّن مِّثْلِهِ. کیا مطلب تھا کہ اگر تمہیں اس کلام میں کوئی شک ہے کہ یہ پتہ نہیں انہوں نے خود بنا لیا ہے یا اللہ کی طرف سے ہے بھی کہ نہیں, تو ایک صورت ایسی بنا کے لیا. اب یہ چیلنج کر دیا گیا, لیکن اس چیلنج کا ظاہر ہے کوئی بھی جواب نہیں دے سکا تھا, کوئی بھی اس کی جیسی صورت نہیں بنا. اب کیا اس کا انہوں نے ایک حل ڈھونڈنا کہ قرآن کریم کے اوپر اعتراضات شروع کر دیا اور کیا کہنا شروع کر دیا, لو بھائی یہ کیسا کلام ہے جس میں کہیں مچھر کی مثال دی جاتی ہے کہیں مکھی کی مثال دی جاتی ہے اور یہ کہتے ہیں یہ اللہ تعالیٰ کی طرف سے ہے اور اتنا بڑا رب اس کا کلام اور وہ ایسی چھوٹی چھوٹی چیزوں کا ذکر کرتا ہے. بڑے لوگ تو ایسی چیزوں کا ذکر تھوڑے ہی کرتے ہیں, وہ تو اتنی حقیر چیزوں کی مثال تھوڑے ہی دیں گے. تو یہ یعنی اعتراضات چننے شروع کر دیے قرآن پاک نے, تو اس کا جواب دیا گیا. اسی طرح یہ بھی کہا جاتا ہے, ابن عباس فرماتے ہیں کہ جب اللہ تعالیٰ نے منافقین کی دو مثالیں بیان کی تھی نا, مثالیں بیان ہوئی ہیں, کوئی مثال پڑھی ہے ابھی تک آپ نے؟ منافقین کے بارے میں پڑھی تھی نا وہ دو مثالیں. تو جب اللہ تعالیٰ نے وہ مثالیں بیان کی تین آیتوں میں آگ کی پانی کی وغیرہ بارش وغیرہ کی, تو کہنے لگے ایسی چھوٹی چھوٹی مثالیں تو اللہ تعالیٰ ہرگز بیان نہیں کرتا, اتنی چھوٹی چھوٹی چیزوں کی. ٹھیک ہے, تو یعنی انہوں نے بجائے اس کے جو قرآن کریم کو مان لیتے انہوں نے آگے سے اس کے اوپر اعتراضات چھانٹنے شروع کر دیے. اور یہ مثالیں کب آئی ہیں قرآن میں؟ آپ دیکھتے ہیں کہ مکھی کی مثال قرآن کریم میں آ چکی ہے سورہ حج میں, اللہ تعالیٰ نے فرمایا ہے. اب چونکہ یہ ترتیب نزولی کے اعتبار سے نہیں قرآن پاک اس طرح, یہ جو ہم ابھی ترتیب پڑھ رہے ہیں یہ نزولی ترتیب نہیں ہے, نازل نہیں اس طرح ہوا تھا کہ پہلے سورہ فاتحہ پھر اس کے بعد سورہ بقرہ نازل ہوئی ہو. آپ کو معلوم ہے نا سورہ بقرہ کیا ہے, مدنی سورت ہے, مکی سورت ہے, مدنی سورت ہے. کہ اس وقت ہاتھ سے زیادہ تو قرآن پاک نازل ہو چکا تھا. تو سورہ حج گو کے ہم بعد میں پڑھیں گے لیکن وہ نازل پہلے ہو چکی تھی. تو اس میں کیا تھا, سورہ حج کی آیت نمبر تقریباً 73 ہے, اللہ تعالیٰ فرماتے ہیں ان الذین تدعون من دون اللہ لن یخلقوا ذبابا, بے شک وہ لوگ جو اللہ کے سوا اوروں کو پکارتے ہیں تو وہ جو دوسرے ہیں جن کو یہ معبود مناتے ہیں وہ تو ایک مکھی بھی پیدا نہیں کر سکتے. لو تناؤ لہو, چاہے وہ اس کے لیے سارے کے سارے جمع ہو جائیں اور بلکہ مکھی ان سے کوئی چیز چھین کے لے جائے تو وہ اس چیز کو بھی نہیں چھڑا سکتے. تو اس میں مکھی کی مثال آ گئی. اسی طرح اللہ تعالیٰ نے سورۃ العنکبوت اس کی آیت نمبر 41 ہے, مثل الذین اتخذوا من دون اللہ اولیاء کمثل العنکبوت, جن لوگوں نے اللہ کو چھوڑ کے اوروں کو الہ بنایا ہوا, اپنا دوست بنایا ہوا, اپنا اولیاء بنایا ہوا, ان کی مثال مکڑی جیسی ہے, اسپائڈر کی مثال دے دی. تو اب انہوں نے کہا لو بھی کہیں تو مکھی کی بات آ رہی ہے, کہیں مکڑی کی بات آ رہی ہے, کہیں چونٹی کی بات آ رہی ہے, یہ کیا بات ہوئی, یہ تو کوئی اللہ کا کلام نہیں لگ رہا. تا تو اللہ تعالیٰ نے فرمایا اللہ کو کوئی پرابلم نہیں ہے, کوئی شرم آتا نہیں ہے وہ بیان کرنے سے, کوئی مثال چاہے وہ مچھر ہی کی کیوں نہ ہو یا اس کی جو اس کے اوپر ہے. اوپر ہے کا مطلب فوق کا ایک تو معنی یہ, یعنی اس سے بھی بڑھ کے حقیر چیز کوئی ہو. اگر مچھر سے بھی چھوٹی کوئی چیز ہو, مچھر سے بھی زیادہ حقیر کوئی چیز ہو, تو اللہ تعالیٰ اس کی مثال بیان کرنے سے بھی نہیں شرماتا. اب مچھر سے بھی حقیر چیز کا مطلب کیا ہے, مچھر سے بھی بڑھ کے اور چھوٹی چیز کا مطلب کیا ہے, یعنی کوئی بھی چیز جو اس سے بھی زیادہ معمولی ہو, انسگنیفیکینٹ ہو, چھوٹی ہو. اور اگر لٹریری سینس میں لیا جائے تو مچھر کے اوپر فوق, اگر آپ اوپر کوئی لیں کہ اوپر, تو اوپر کیا ہے مچھر کے, مچھر کے پار ہیں یا اس کے بازو ہیں, یا پھر جو پیراسائٹس مچھر کے اوپر رہتے ہیں وہ پتہ, مچھر کے اوپر بھی پیراسائٹ رہتے ہیں, وہ اس کے اوپر بھی کوئی چھوٹے سے کیڑے ہیں جو اس کو کاٹ رہے ہیں, جو اس کو چوستے ہیں. تو سبحان اللہ, یہ اللہ ہی کی مخلوق ہیں, چاہے وہ مچھر ہے چاہے اس سے بھی کوئی چھوٹی چیز ہے. تو اللہ تعالیٰ کو تو کوئی شرم نہیں ہے یہ بیان کرنے میں مثالیں. کیوں؟ اس لیے کہ دیکھیں, اگر کسی چیز کی حقارت یا کسی چیز کی چھوٹائی یا کسی چیز کی ذلت بیان کرنی ہے تو کیا اس کے لیے کوئی اعلیٰ مثال دی جائے گی؟ اعلیٰ چیز کے لیے تو اعلیٰ مثال دی جائے گی کہ ہاں بھائی, مثال کے طور پہ آپ کسی چیز کی اچھائی بیان کرتے ہیں تو آپ کہتے ہیں بالکل جیسے جنت نظیر ہے, یعنی جنت جیسی, سمجھ آئی؟ لیکن جب آپ کسی چیز کی کوئی یعنی حقارت, چھوٹا پن, اس طرح کی بات کرنا چاہتے ہیں تو اس کو, جیسے یہاں پہ ان کے جن معبودوں کی وہ پوجا کرتے تھے ان کی مثال دینی تھی, تو مکھی سے تشبیہ دی گئی کہ یہ اتنی حقیر چیز کی, یہ مکھی کو بھی نہیں منا سکتے, تو اب اس کے لیے کوئی اعلیٰ چیز کی تھوڑا ہی مثال دی جا سکتی. یا مکڑی کی مثال دی گئی کہ وہ بالکل اتنی کمزور ہے, تو ظاہر ہے آپ کمزور کے لیے کوئی بہت اعلیٰ شے کی تو نہیں مثال دینی تھی نا. تو جب آپ کسی کی ایگزامپل دینے لگتے ہیں تو اس کے مطابق دیتے ہیں نا, جو اس سے ریلیونٹ ہو, جو اس سے مناسبت رکھتی ہو, مطابقت رکھتی ہو. آپ دیکھیں جب آپ تشبیہ بیان کرنے لگتے ہیں تو آپ مثلا کالے کی تشبیہ دیں تو آپ کہتے ہیں کوئلے کی طرح کالا, کوئلے کی کیوں بات کرتی. اب اس چیز کی مثال جب آپ دے رہے ہیں تو اس کی جیسی ہی چیز کی دینی ہے نا. تو تشبیہ کے لیے انسان وہ چیز چوز کرتا ہے جو اس سے مناسبت کر رکھتی ہو. اگر کوئی چیز بہت حقیر ہے تو اس کے لیے بہت عظیم چیز کے ساتھ تشبیہ نہیں دی جا سکتی, اس کے لیے حقیر چیز کی ہی تشبیہ دی جائے گی. تو اللہ تعالیٰ اس میں کوئی شرم یا آر محسوس نہیں کرتا کہ وہ مچھر کی مثال دے یا اس چیز کی جو اس سے بھی بڑھ کے ہو, یعنی دونوں معنی اب اس کے ہو گئے, اس کے اوپر ہو یا اس سے بھی زیادہ کم تر ہو. ٹھیک ہے, تو دونوں معنی آپ یاد رکھیں گے. اچھا, کیوں ایسا ہے؟ ایک تو اس میں دیکھیں بات یہ ہے کہ اللہ تعالی ہر چھوٹے اور بڑے سب کا رب ہے. وہ مچھر کا بھی رب ہے اور ہاتھی کا بھی, وہ مچھر کا بھی خالق ہے اور ہاتھی کا بھی خالق ہے. وہی معجزہ جو ایک ہاتھی میں ہے, وہی معجزہ, وہی سسٹم جو ایک ہاتھی میں چل رہا ہے وہی مچھر میں چل رہا ہے. اور ان رازوں کو اللہ کے سوا کوئی نہیں جانتا. اللہ تعالیٰ نے وہ اتنی سی چیز میں ہر ایک مشینری رکھی ہوئی ہے. کہتے ہیں 100 تو آنکھیں ہوتی ہیں مچھر کی, تو کیا اس میں نہیں آپ دیکھتے کہ اللہ تعالیٰ کی کتنی بڑی قدرت ہے؟ کسی انسان کو تو ہو سکتا لگے کہ یہ کیا معمولی سی چیز ہے, مگر انسان اتنا مغرور ہو جاتا ہے کہ وہ یہ سوچتے ہیں تو معمولی سی چیز ہے. حالانکہ انسان سوچے تو اس معمولی سی چیز کے اسے بچاؤ کے لیے وہ کتنی تدبیریں اختیار کرتا ہے, کتنے جتن کرتا ہے, پھر بھی بے بس نظر آتا ہے. ہمارے ملکوں کے اندر ڈینگی سے دیکھیں, ملیریا سے دیکھیں, کتنے لوگ مر جاتے ہیں. آج بھی لوگ عاجز ہیں, اتنی ٹیکنالوجی ہو گئی ہے, پھر بھی لوگ کس طرح اس اتنی سی مخلوق سے کیسے بے بس نظر آتے ہیں اس کے سامنے. تو تم جو آپ نے آپ کو بہت بڑا سمجھ کے اور پھر اس طرح مذاق کرتے اور اعتراضات چھانٹتے اللہ پہ, تو اللہ تعالیٰ کی تو کوئی بھی مخلوق حقیر نہیں ہے. तुम ऐसे समझते हो ना कि ये क्या छोटी सी मिसाल। हाँ अगर वो ये कहते ना इस मिसाल से अल्लाह का क्या मतलब है, वो तो एक ठीक है जेन्युइन बात होती है कि चलो किसी को बात नहीं समझ आ रही वो एक सवाल पूछ सकता है, लेकिन जब ये कहना इस ये मिसाल दी अल्लाह ने भला ऐसी मिसाल अल्लाह ताला को क्या जरूरत है इस तरह की मिसाल देने की, अल्लाह क्या मतलब हुआ ऐसी मिसाल देने का। तो वो इस तरह की हकारत से बात करते थे, क्रिटिसाइज करते थे कि एज एग्जाम्पल पेश करने के लिए अल्लाह को ये चीज रह गई थी, इस तरह से बात करते थे। तो अल्लाह ताला ने बता दिया कि नहीं, वो नहीं शर्माता, उसकी ये सारी मखलूक है। और देखिए नमरूद इतना बड़ा बादशाह था, एक मच्छर से उसकी मौत वाकई हुई, अल्लाह ताला ने एक मच्छर को सबब बना दिया उसकी मौत का, क्या ना कि वो मच्छर उसके नथनों में दाखिल हो गया था और उसके ऊपर जूतियां मारते थे और फिर उसको चैन आता था और उसी में फिर उसकी मौत वाकई हुई। तो इतनी छोटी सी मखलूक से अल्लाह ताला अपने काम निकलवा लेता है। तो तुम सोचते हो कि ये छोटी सी बात इससे क्यों अल्लाह ने दी, नहीं कोई भी चीज छोटी नहीं है। अरे इतनी मामूली होती तो तुम इसे आजिज ना आ गए होते। और फिर एक और बात समझे, सेकंड थिंग, देखिए अगर आप किसी को कोई चीज सिखाना चाह रहे हैं, अगर फॉर एग्जांपल आप एक टीचर हैं, तो टीचर का काम क्या होता है कि वो स्टूडेंट को क्या करता है, मिसालों से बात समझाता है ना। मिसाल से बात समझाने से क्या फायदा होता है, स्टूडेंट जल्दी समझ जाता है। अब टीचर का मतलब ये नहीं होता कि आप वो अपनी धाक दिखाए कि मैं मुझे कितना आता है मैं तो कितनी, और वो इतनी बड़ी बड़ी बातें करे कि स्टूडेंट के सर के ऊपर से गुजर जाए, तो क्या आप उसको अच्छा टीचर कहेंगे, नहीं। इतनी मुश्किल बात कभी भी टीचर, हाँ स्कॉलर हैं वो मुश्किल बातें भी कहेंगे, आप देखिए तफसीरें पढ़ते हैं उनमें मुश्किल अल्फाज लिखे होते हैं, मुश्किल बात होती है आपकी समझ में नहीं आती, लेकिन जब आप टीच कर रहे होते हैं तो आपको स्टूडेंट के लेवल पे आके बात करनी होती है, ऐसी बात करना जिसमें उस बेचारे को समझ ही ना आए, ऐसी बात बयान कर देना, तो वो तो फिर यानी वो फिर एक गुड टीचर नहीं है। अल्लाह ताला को यहाँ पे अपने इल्म का नहीं बताना कि मेरे पास क्या इल्म है, अल्लाह ताला को इंसान को गाइड करना है, उसके लिए उसने मिसालें दी हैं, इंसान के लेवल की मिसालें जो वो समझ सकता है। वरना अल्लाह ताला के इल्म की अगर बात करनी है ना, तो उसने तो अलिफ लाम मीम से ही वाजे कर दिया कि तुम अल्लाह ताला के इल्म को पा नहीं सकते, उसका इल्म उसके इल्म की बुलंदी इतनी है कि तुम तो एक लफ्ज का मतलब भी नहीं जान सकते। अगर वो अलिफ लाम मीम जैसे अल्फाज ले आता है इस कुरान में, तो हाँ आप पढ़ पढ़ के सवाल तो ले सकते थे, लेकिन आपको गाइडेंस कभी नहीं मिल सकती थी, तो क्या समझ ही ना पाते। तो अल्लाह ताला ने तो इंसान को हिदायत देनी है ना, उसने ये हिदायत की किताब बनाई है, इसको समझाने के लिए, इंसान के समझाने के लिए उसको मिसालें दी है और उसके लेवल की मिसालें दी है। अगर अल्लाह ताला कायनात की ऐसी चीजों की मिसालें दे देता है जो उसके इल्म में हमने ना कभी देखी ना हमें पता है ना को, तो फिर हम कैसे समझ सकते। तो अल्लाह ताला ने हमें समझाने के लिए यही पे जो हमारे सामने की चीजें उनसे मिसालें बयान फरमाई ताकि हम रिलेट कर सके। इवन जन्नत की चीजों की जो मिसालें, हालांकि हमारी रीच वहां तक नहीं है, हम नहीं समझ सकते, तब भी हम उसको एग्जैक्ट वैसे नहीं पा सकते, लेकिन उसकी मुशाबहत बता दी दुनिया की चीजों से ताकि आप रिलेट कर सके। जहन्नम की बातों की, हालांकि वो भी नहीं, हम वहां तक भी नहीं रीच कर सकते, हमारी अकल पहुंच ही नहीं सकती, लेकिन कुछ ना कुछ उसका रिलेशनशिप बताया आपसे, जैसे आग है आपकी, हालांकि वो आग ऐसी तो नहीं है, जैसे यहाँ के पत्थर है हालांकि वो पत्थर ऐसे नहीं है, जैसे यहाँ के सांप है हालांकि जहन्नम में जो सांप है वो तो इससे कोई मुकाबला ही नहीं है। तो अल्लाह ताला ने मिसालें इसलिए बयान फरमाई ताकि आपकी समझ में बातें आ जाए। ये अल्लाह ताला की रहमत है हमारे लिए कि वो इन चीजों से मिसाल बयान फरमाता है। और ऐसा ही एक उस्ताद को होना चाहिए कि वो ऐसी ही मिसाल दे। देखिए आपने देखा नर्सरी के बच्चों के लिए जो टीचर होती हैं, वो कभी पिक्चर से उनको देती हैं मिसालें, कभी पढ़ा रही होती हैं, कभी वो कोई जो छोटे छोटे ब्लॉक्स होते हैं उनसे उनको बना बना के फिर उनसे उनको मिसालें दे रही होती, बता रही होती हैं, उनको समझा रही होती हैं।
और कभी खेल खेल में कोई चीज बता रही होती है। क्यों? इसलिए कि उन बच्चों का लेवल उतना ही है। क्या टीचर का भी वो लेवल है? नहीं, टीचर का लेवल वो नहीं है, लेकिन वो क्या कर रही है, वो बच्चे के लेवल पे आके उसको समझा रही है। तो अल्लाह ताला का ये लेवल नहीं है, मगर वो हमारी आसानी के लिए उसकी रहमत है कि हमारे जैसे लोगों को, कम अकलों को समझ आ जाए। तो अल्लाह ताला मिसालें बयान फरमाते हैं हमारी ही दुनिया में से। तो इससे एक बहुत अहम बात, एक बहुत अहम पॉइंट निकलता है। क्या है वो पॉइंट आपकी समझ में आया? मुझे सारी बात अभी की है। इसका मतलब ये है कि अल्लाह ताला चाहते हैं कि हम कुरान को अंडरस्टैंड करें, इसको समझें, इसलिए तो उसने मिसालें दी हैं। अगर इसको समझना ही मकसद ना होता, इसे गाइडेंस लेना ही मकसद ना होता, तो जैसे मैंने आपको कहा कि अलिफ लाम मीम और हा मीम सौद और इस तरह नून और इस तरह के अल्फाज होते, तो सवाब तो उनसे भी मिल जाना था। अलिफ लाम और नून कहने पे भी आपको सवाब मिल रहा है। अगर सिर्फ सवाब ही उठाना होता इसको आम से, तो अल्लाह ताला ऐसे अल्फाज जो उसके इल्म में हैं और उनके मतलब वही जानता है, वो इस कुरान में अल्लाह ताला शामिल फरमा देते, तो हम कुछ नहीं कर सकते थे, हम कुछ अंडरस्टैंड नहीं कर सकते थे। हमें सवाब मिलता रहना था, लेकिन कोई गाइडेंस नहीं मिलनी थी। तो अल्लाह ताला ने क्यों ऐसी मिसालें दी, क्यों आसान जुबान में इसको कर दिया? वलकद यस्सरना अल-कुरआन लिज़्ज़िक्र, हमने इस कुरान को आसान कर दिया नसीहत लेने के लिए। तो अल्लाह ने क्यों आसान कर दिया कि हम इसको समझें, इससे नसीहत लें। इससे साफ पता चलता है कि अल्लाह ताला चाहते हैं, ये दलील है कि अल्लाह ने ये कुरान हमारे समझने के लिए नाजिल किया है और उसको इतना इजी करके हमें करा है कि उसमें एग्जांपल्स दिए। एग्जांपल देने का मकसद ही होता है कि आपको बात समझ आ जाए। आप बच्चे को कोई बात समझाना चाहते हैं तो आप क्या करते हैं, मिसालें देते हैं। तो अल्लाह पाक ने हमारे लिए मिसालें दी है, सुभान अल्लाह, कि मेरे बंदे समझ जाए आसानी से, बात इनके जहन में आ जाए। लेकिन फिर भी अगर हम ना समझना चाहें, समझ आ गया मकसद आपको कुरान का, आप इसको समझे। सिर्फ सवाब लेने के लिए नहीं है, सवाब तो मिल ही जाएगा, लेकिन समझने के लिए तभी मिसाल दी गई है। ठीक है, अच्छा अब क्या होता है जब ये मिसालें दी गई ना, ऐसी आयात उतरी। अब सोसाइटी में दो तरह के लोग होते हैं, दो तरह के रिएक्शंस होते हैं। वो देखते हैं क्या रिएक्शंस है। فَأَمَّا الَّذِينَ آمَنُوا, तो as far as those people are concerned, जो ईमान वाले, जो बिलीवर हैं, रहे वो लोग जो ईमान लाए, तो उनका क्या रिएक्शन है? فَيَعْلَمُونَ أَنَّهُ الْحَقُّ مِن رَبِّهِمْ, तो उनको पता है, वो जानते हैं कि ये सच है, उनके रब की तरफ से है। वो कहते हैं चाहे मच्छर की मिसाल दे, चाहे वो मक्खी की मिसाल दे, चाहे हाथी की मिसाल दे, चाहे किसी की भी मिसाल दे, ये हमारे रब की तरफ से है, ये हक है, ये सच है। हम इसके ऊपर कोई इतराज नहीं कर सकते हैं, क्यों अल्लाह ने ये मिसालें दी, क्यों ऐसे कहा, नहीं, बस ये हमारे रब की तरफ से है। और जो उसने कहा ठीक है, और हमें चाहे आप बात समझ आए चाहे ना आए, हमारी अपनी अकल खराब होगी, लेकिन हम कोई इतराज नहीं कर सकते इस कलाम पे, ये हक बात है। क्या जरूरी है कि उनको बात समझ आई हो? नॉट नेसेसरीली, हो सकता है उनको ना समझ आई हो, लेकिन स्टिल वो कभी ये नहीं कहेंगे हमें चूंकि समझ नहीं आई इसलिए ये क्या बात हो गई, ये तो बात समझ ही नहीं आती तो इसलिए तो ये सही नहीं है। नहीं, वो कहते हैं हमें हमारी अकल में पड़े ना पड़े, ये हमारे रब की तरफ से हक बात आई है, सच बात आई है। कहीं आपको जो कयामत के दिन की बातें हैं, हो सकता है आप कॉम्प्रेहेंड ना कर सकते, आपकी समझ में नहीं आ सकती और आ ही नहीं सकती। तो फिर अब आपको मिसाल बताई मैंने, हदीस बताई कि पुल सिरात के ऊपर जानवरों के ऊपर सवारी करके, जो कुर्बानी के जानवर हैं उनके ऊपर सवारी करके वो उसको पुल को क्रॉस करेंगे। अब आप सोचते हैं वो कैसे होगा, सारी क्या फैमिली उसके ऊपर जाएगी, क्या होगा? भाई वो आपको आज नहीं समझ आ सकती, आप वहां की कोई भी बात नहीं सकते। क्या आपको यह समझ आ रही है कि आमाल कैसे तुलेंगे तराजू में, आमाल की कौन सी फॉर्म है? अब मैं सच बोल रही हूं अगर, तो वो कैसे तुलेगा बताएं, क्या इसका जवाब है आपके पास? सूरज इतनी करीब होगा, आप मुझे बताएं आज ही सूरज इतनी दूर है तो गर्मी से कई लोग मर जाते हैं, तो चलता है ना आपको, कई लोग मर जाते हैं गर्मी से। अब सूरज इतनी करीब आ गया एक मील के फासले पर, तो हम कैसे सरवाइव करेंगे, क्या हम मर नहीं जाएंगे? कैसे हो सकता है कि हम जिंदा रहें इतनी हीट में? कैसे आप इसको डिफाइन करेंगे? हाँ, तो ये बातें तो आप नहीं समझ सकते, मगर हम क्या कहते हैं, अल्लाहुल हक को ये रोते हैं कि जैसे ईमान वाले कहते हैं कि ये हक है उनके रब की तरफ से, ये बात सच है, ये जैसे बता दी गई हमने मान ली, अब हमारे दिमाग में आए ना आए डजंट मैटर, क्योंकि हमारी अक्ल की पहुंच वहां तक नहीं हो सकती, हम उन बातों को आज इनकी कैफियत को नहीं समझ सकते। जानवर पे क्या, आप क्या खुद ऐसे पुल के ऊपर से क्रॉस कर सकती हैं जो तलवार की तरह तेज हो, पैर रख सकती हैं उस पे? तो फिर कैसे ये सवाल पैदा होगा कि जानवर के ऊपर चल पड़ेंगे? कौन है जो बिजली जैसी तेजी से इतनी स्पीड से जा सके? लेकिन उस दिन लोग जाएंगे, किसके पास इतनी स्पीड है? कौन है जो हवा की रफ्तार से भाग जाए? आम रोड पे नहीं भाग सकते जो पुल सिरात में भागेंगे? तो याद रखिए, ईमान वाला जो होता है ना, हर बात समझने के लिए सवाल जरूर करता है, लेकिन वो कभी भी एतराज नहीं करता, और कभी ये नहीं कहता जैसे इन्होंने कहा ये क्या बात हुई, अल्लाह ने ये मिसाल दे दी, क्रिटिसाइज नहीं करता, कहता ये बस हक है, बस ठीक है मैंने मान लिया। लेकिन कुछ और लोग भी होते हैं, कफरू, और रहे वो लोग जिन्होंने कुफर किया इनकार किया, तो वो क्या कहते हैं, उनका रिएक्शन क्या होता है, फयकूलूना, तो वो कहते हैं अल्लाह का इस मिसाल से क्या मतलब है, क्या इरादा चाहा उसने इस मिसाल से, मैंने बजाय इसके कि वो अपना हिसाब करते अपने आप को सही करते उल्टा मिसालों पे इतराज शुरू कर देते, ये क्या बात हुई, ये क्या अल्लाह ने चाहा इस मिसाल, इतनी सी चीज की मिसाल दे दी। हाँ, सुभान अल्लाह, देखिए बात एक है, बात क्या है, यही मिसाल, लेकिन आपने देखा इफेक्ट कितने अपोजिट है, एक कैसे फौरन मान जाता है और दूसरा कैसे इनकार कर देता है मानने से, बल्कि उल्टा इतराज करता है। क्या आज इतराजात होते हैं? आज की आप सोसाइटी में कभी देखते हैं इतराज? आज इतराजात होते हैं, और अफसोस से कहना पड़ता है काफिर तो करते ही हैं, ऐसे लोग जो अपने आप को मुसलमान कहते हैं वो भी इतराज करते हैं, वो भी इतराज करते हैं। तो जब इंसान ये समझने लगता है ना कि मैं इंटेलेक्ट की उस हाइट पे पहुंच गया हूं कि अब मैं आई कैन इवन क्वेश्चन कुरान, अस्तग़फिरुल्लाह रब्बी, वो ये सोचते हैं कि अब मैं 21st सेंचुरी की औरत हूं, तो अब मैं 1400 साल पहले की इस किताब को क्या जानूं, अब मैं बात कर सकती हूं, उसके मैंने PhD कर लिया, मैंने ये कर लिया, अब मैं इसमें नक्स निकालना शुरू हो गई। हाँ, देखिए एक एक लाइन है, एक हद है, उससे आगे क्रॉस नहीं किया जा सकता, अगर इंसान उससे आगे क्रॉस करता है तो वो हिदायत से महरूम हो जाता है, आगे इसकी बात आएगी। याद रखिए, जब भी, अभी तो लोगों ने कुरान पढ़ा ही नहीं होता तो उनको तो पता ही नहीं है कि इसमें किस किस चीज की, मक्खी की, मच्छर की मिसालें दी गई हैं, चलो इस तरह की बात तो उनको नहीं आती, लेकिन एतराज करना आज भी लोगों ने नहीं छोड़ा, क्योंकि क्या करना पड़ेगा, जुबान ही हिलानी है ना, चाहे कुरान के ऊपर एतराज कर लेंगे, उनको उनको इससे कोई फर्क नहीं पड़ता कि ये अल्लाह का कलाम है, हम कैसे इसको क्वेश्चन कर सकते, कैसे इस पर एतराज कर सकते हैं, कैसे इसकी बात में शक कर सकते हैं। लेकिन आज भी मजलिसों में बैठ के इस कुरान पे बातें छाटी जाती हैं, और बल्कि ये कहा जाता है ये कहां कुरान में लिखा है, और तुमने कभी पढ़ा है कुरान को? ऐसे लोगों से मैं हमेशा ये पूछना चाहती हूँ कि आपने कितनी दफा कुरान पाक का मुताला किया? इमाम शाफी ने एक दफा एक मसला उनको समझ में नहीं आ रहा था, तो 300 times उन्होंने कुरान पाक को शुरू से आखिर तक, शुरू से आखिर 300 times गो थ्रू किया था, 300 times। और ये लोग, आप ऐसे लोगों से पूछे तो उन्होंने एक बार भी कुरान पाक को पेज टू पेज, वर्ड टू वर्ड नहीं पढ़ा होता। लेकिन बात ऐसे करते हैं, ये कहां लिखा है, ये कौन सा कुरान है, ये कौन सी बात है, और वो बात साफ कुरान पाक में लिखी होती है, और वो इतराज आप कर रहे होते हैं। अब हमें क्या करना है इन इस यहां तक जो हमने अभी तक पढ़ा है, हमें क्या करना है, हमारा रवैया क्या होना चाहिए जब हम कुरान पाक सुने, कहीं उसकी बात पता चल जाएगी कि कोई कहे कि कुरान में ये है, हमारा क्या रवैया होना चाहिए? फौरन हमें क्या करना है, कहना क्या है, समीअ व अतअना, हमने सुन लिया, हमने मान लिया, हमने फौरन कहना है कि यह हक है, सच है, मेरे रब की तरफ से जो अल्लाह ताला ने कह दिया हक बात है। फौरन उसके ऊपर हमारा ये रिएक्शन होना चाहिए। आगे आप पढ़ते जाएंगे, हो सकता है कई बातें आपकी समझ से बाहर हो, हो सकता है कई बातें आपको जैसी आपकी थिंकिंग है आज तक, जैसी आपकी ब्रॉटअप है, उससे ऑपोजिट हो कोई बात, हो सकता है किसी बात पे अल्लाह ना करे, अल्लाह ना करे, हो सकता है आपको इतराज हो, ये क्यों, ये कैसे, उस वक्त आपका रिएक्शन क्या होना चाहिए? अल्लाहुल हक को रब्बी है, यह हक है उनके रब की तरफ से, क्योंकि ईमान वाले का यही रिएक्शन है। हाँ देख लें कि किनका रिएक्शन ऑपोजिट होता है, वो जो कुफर करते हैं, वो अपने आप को इतनी बड़ी चीज समझते हैं, ये उनकी स्टेटमेंट क्या बता रही है, मादा अरादल्लाहु बिहादा मतलब क्या बता रही है, तकबर, बड़ाई, मेरा मेरा दिमाग इतना बड़ा कि मैं क्वेश्चन कर सकती हूँ, यानी मैं एतराज कर सकती हूँ, मैं अपने आप को इतनी बड़ी चीज समझू, अपनी अकल को इतना बड़ा समझू कि कुरान पे क्वेश्चन करूं, तो ये तो लिमिट्स क्रॉस करना है। ये रवैया किसका होता है, काफिर का, याद रखिएगा ये बात। जैसे जैसे हम आगे कुरान में जाते जाएंगे, पिछला भूलते ही जाना आपने कि हमने क्या पढ़ा था, ठीक है, इसकी वर्क कर्दानी करते रहिएगा, इसको अब आप इसके बाद तर्जुमे के साथ नहीं पढ़ेंगे, जो पिछले लेसन गुजर गए हैं उनको, यानी जो कुरान है जब आप तिलावत करें आपको समझ आना चाहिए, वो उसकी तिलावत करते रहिएगा, और आपके जहन में जो तफसीर बताई गई है वो आनी चाहिए कि हमने क्या पढ़ा था, समझ समझ के पढ़े। तिलावत तो खैर पहले भी आप करते ही होंगे और इंशाल्लाह ताला करते रहेंगे, लेकिन अब की जब आप करें पिछले तमाम सबक की, तो ये माना जहन में रहे कि कभी भी कुरान की आयात आए, अगर यहां पे तो एक उनके ऊपर इतराज किया गया, उनके ऊपर बात की गई है जो हकारत से कुरान की मिसालों को देखते हैं, लेकिन कोई भी कुरान की बात आए, वो मिसाल है या कुछ भी है, मुझे कुरान पाक पे इतराज करने का कोई हक नहीं है। जब मुझे कोई बात समझ ना आए, मेरी अकल में ना पड़े, तो मैं अपनी अकल को कोसूं, ना फिर कुरान पाक के ऊपर बात करूं। और याद रखिए, अल्लाह ताला ने कुरान पाक में फरमाया, वतिल्कल अम्थालु नदरिबुहा लिन्नास, और ये मिसालें हैं हम लोगों के बयान करते हैं, वमा याकिलुहा इल्लल आलिमून, इनको समझ नहीं सकते मगर आलिम ही, इल्म वाले ही समझ सकते हैं। ये अल्लाह ताला ने सूरह अनकबूत आयत 43 में फरमाया। इसी बात को पढ़ के जो हमारे असलाफ थे जो पहले गुजर चुके हैं, उनमें से एक बुजुर्ग ने फरमाया कि मैं जब कुरान करीम में कोई मिसाल सुनता हूँ और मुझे समझ नहीं आती तो मैं रोने लगता हूँ। क्यों? इसलिए कि अल्लाह ताला ने फरमाया कि इन मिसालों को सिर्फ इल्म रखने वाले ही समझ सकते। इसका मतलब मैं जाहिल हूं, मैं बेइल्म हूं, मुझे नहीं समझ आ रही, तो अपनी हालत पे इंसान रोता है, ना कि कुरान के ऊपर उठ के बातें करने लगे। اس سے زیادہ بڑا تکبر کیا ہو سکتا ہے کہ انسان اللہ کے مقابلے میں آ کے کھڑا ہو جائے اور اپنی عقل کو اتنا بڑا سمجھے. اسی لیے اللہ تعالیٰ نے فرمایا پھر یہ دل میں بھی ہی کثیر ویہدی بھی کثیر. دیکھ لو پھر اللہ گمراہ کر دیتا ہے اسی سے, بہت ساروں کو گمراہ کر دیتا ہے اور ہدایت بھی بہت ساروں کو مل جاتی ہے اس سے. ہی کسے مراد کیا ہے؟ اگر ہم لیں یہ مثال, انہی مثالوں کو پڑھ کے بہت سارے گمراہ ہو جاتے ہیں, اور یہ کیا مکھی کی مثال ہے, یہ کیا مچھر کی مثال ہے, اور انہی سے بہت سارے ہدایت پا جاتے ہیں انہی مثالوں کو پڑھ کے, کہ ان کو سمجھ آ جاتی ہے بات, ان کی عقل میں پڑ جاتی ہے بات کہ اللہ نے یہ مثال دی تو اب ان کو ظاہر ہے ان کو ویسے شاید بات سمجھ نہ آتی, لیکن جب انہوں نے مثال سے سمجھا تو ساری بات ان کو بالکل کلیئر ہو گئی اور زیادہ ان کا دل جو ہے نا اس پہ مضبوط ہو گیا, تو اس سے کئی ہدایت پا جاتے ہیں. اور اگر ہم ہی کا ترجمہ یہ لیں اس قرآن سے, تو اس قرآن سے وہ گمراہ کرتا ہے ساتھ اس کے, یعنی اس قرآن کے بہت ساروں کو, اور وہ ہدایت دیتا ہے اسی قرآن سے بہت ساروں کو. یہ قرآن ہے نا, اسی سے دیکھو انہوں نے یہ کہہ دیا جیسے کافروں نے کہا جہنم کے اوپر داروغے ہیں 19 فرشتے لگے ہوئے ہیں, لو بھائی 19 ہی تو ہیں صرف. تو ابو جہل نے کہا ایسا کرنا کہ اتنوں کا تم مقابلہ کر لینا اور ایک کا تم مقابلہ کر لینا, میں اتنوں کا کر لوں گا, اور اس طرح کی باتیں اور ہنسی مذاق اور اس طرح کہ یہ تو ہمارے لیے کچھ بھی نہیں ہے. اور یہ کہتے ہیں کہ جہنم کے اندر بھی زقوم ہے اور اس طرح بھلا کوئی درخت بھی آگ کے اندر گرو کرتا ہے, اس طرح کی باتیں کر کے وہ اور گمراہ ہوتے گئے اور زیادہ کفر میں بڑھتے جاتے ہیں اور ان کا نقصان بڑھتا جاتا ہے. قرآن کے اوپر مثالیں, قرآن کے اوپر اعتراضات جو کر رہے ہیں اس میں نیم ویسے نکال رہے ہیں تو وہ اور زیادہ مس گائیڈ ہوتے ہیں. آج بھی دیکھیں بعض لوگ ایسی, اللہ اکبر, ایسی کئی کتابیں لکھتے ہیں, ویڈیوز بناتے ہیں, ویب سائٹس بنائی ہوئی ہیں, کئی نے یوٹیوب کے اوپر ریکارڈنگ کر کر کے رکھی ہوئی ہیں. تو ظاہر ہے انہوں نے یہاں سے کچھ ظاہر کچھ پڑھا کچھ کیا پھر اس کے بعد اس کی اوپر اعتراضات کر کے تو وہاں پہ رکھ دی. اور ہم مسلمان بھی ہماری بھی عقلیں دیکھیں کہ بجائے اس کے کہ ہم ان چیزوں کو اگنور کریں اور ان کو یعنی ان کے اوپر پردہ ڈالیں اور زیادہ ان کی تشہیر کرتے ہیں, ای میلز آگے کریں گے, وہ ویب لنکس بھیج بھیج کے آگے, یہ فیس بک پہ یہ دیکھیں کتنا غلط لکھا ہوا ہے, یہ یہودی سازش ہے, اس سے بچ کے رہیں, یہ ویڈیو دیکھیں, یہ کافر ہیں انہوں نے کیسے کیا. آپ دیکھیں جس کے پاس وہ پہنچتی ہے وہ کیا کرتا, وہ کہتا ذرا ایک دفعہ کھول کے تو دیکھوں گی کہ یہ کیا ہے, اس لنک میں کیا ہے. آپ نے اس کی تشہیر کر دی اور زیادہ اس کو پھیلا دیا یا اس کو دبا دیا, تو بغیر کوئی پازیٹو میسج آگے پہنچانے کے اور آگے پھیلانے کے ہم ایسی نیگیٹو چیزوں کو آگے پھیلا دیتے ہیں. اس انسینس میں کہ ہم لوگوں کو تو بتانا چاہ رہے ہیں کہ یہ دیکھو کتنی غلط ہے, تو غلط چیز کو پھیلانے سے یہ نہیں ہے مطلب کہ ہم اس سے لوگوں کو روکیں, بلکہ غلط چیز کو دبا دیں, اس کی تشہیر نہ آگے کریں. تو اللہ تعالیٰ اس قرآن سے گمراہ کرتا ہے. اب میرا آپ سے سوال یہ ہے کہ کیا اللہ تعالیٰ گمراہ بھی کرتا ہے اور کیا لوگ قرآن سے بھی گمراہ ہو جاتے ہیں؟ ہاں, کیا یہ قرآن لوگوں کو گمراہ بھی کر سکتا ہے؟ کوئی آپ سے اگر یہ کوشچن پوچھے, ہاں جی اس قرآن سے لوگ گمراہ بھی ہوتے ہیں. کیا قصور قرآن کا؟ نہیں, قرآن کا قصور نہیں ہے, اس لیے کہ اسی سے کئیوں نے ہدایت بھی پا لی, اسی میسج سے کوئی ہدایت پا رہا ہے, اسی میسج سے کوئی گمراہ ہو رہا ہے. تو قصور پھر کس کا ہے, میسج کا یا اس کو لینے والے کا؟ ظاہر ہے لینے والے میں کوئی مسئلہ ہے, میسج میں اگر کوئی پرابلم ہوتی اللہ معاف کرے تو پھر تو سارے ہی بھٹک جاتے. لیکن کیوں ایسا ہے کہ کچھ نے ہدایت پا لی اور کچھ گمراہ ہو گئے؟ اس لیے کہ یہ میسج یہ تو پرفیکٹ ہے لیکن جو لینے والے ہیں ان کے اپنے اندر خرابی ہے, وہ بات کو اتنا بڑا سمجھتے ہیں کہ اپنی بات کے آگے قرآن کی بات کو بھی کچھ نہیں سمجھتے, حقیر جانتے ہیں, اس لیے وہ گمراہ ہو جاتے ہیں. بالکل ایسے ہی سمجھیں کہ جیسے ایک بندہ بیمار ہے, آپ اس کو دیسی گھی کھلاتے ہیں تو وہ اور بیمار ہو جاتا ہے. حالانکہ یہ تو طاقت کی چیز ہے, لیکن بیماری اس کے اندر تھی, تو اگر آپ نے دیسی گھی اس کو کھلایا تو وہ اور بیمار ہو گیا. لیکن ایک بندہ تندرست ہے, ٹھیک ہے, اس کو آپ کھلاتے ہیں تو اس کو طاقت آتی ہے. تو کیا خرابی اس میں نہیں ہے, چیز میں نہیں ہے, پروڈکٹ میں نہیں ہے, خرابی اس کے اندر ہے. وہ یہ چیز اس نے کھائی تو یہ بیمار تھا آلریڈی, اس کے اپنے اندر بیماری تھی, کمزوری تھی, تو یہ اس کو نہیں لے سکا اور بیماری بڑھ گئی. اور دوسرے بندے میں اندر اس کا مضبوط تھا تو اس سے اور اس کو طاقت آئی. اسی طرح ایمان والے کو جب قرآن ملتا ہے نا تو اس کا ایمان اور بڑھ جاتا ہے. اور بعض لوگ صرف اس قرآن کو کس لیے لیتے ہیں, اس میں نیند میسے نکالیں, اس میں ایسے کریں, تو ان کو بھی یہی ملتا ہے. جو چیز چاہے گا اس سے اس کو وہی ملے گی.